أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين سيدنا ومولانا أبي القاسم محمد اللهم صل على محمد وآل محمد وآله الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا اللهم صل على محمد وعلى محمد. سورة بقرة کے آیت نمبر 17 تک ہم پہنچے تھے کہ انسانوں کو تین گروہوں میں تقسیم کرتا ہے. ایک متقی، اگرچہ گروہ بہت ہے لیکن جو زیادہ اہم ہونے کے ناطے سے جو تقسیم کرتے، ایک متقی اور دوسرا کافر، وہ بھی سخت قسم کے کافر، اور تیسرا منافقین، وہ بھی بہت سخت قسم کے منافقین. زیادہ مؤثر وہی لوگ ہوتے ہیں جو زیادہ کسی فکر یا کسی عقیدہ یا کسی عمل میں زیادہ غرق ہو، وہ زیادہ مؤثر ہوتا ہے، چاہے منفی ہو چاہے مثبت ہو. جو ڈیلے ڈالے ہوتے ہیں تو وہ اہل حق کے ساتھ بھی ہو اتنا مؤثر نہیں ہوتے ہیں، دوسروں کی سستی کے باعث بن سکتے ہیں. اہل باطل کے ساتھ بھی ہو اتنے مؤثر نہیں ہوتے ہیں. اسی لیے آپ دیکھتے ہیں کہ اہل ایمان میں صرف متقین کا بیان فرماتا ہے، متقین کے اوصاف، اعمال، عقائد. اور کفار میں وہ کفار جن پر بالکل مہر لگ گیا ہے، ہدایت کے سارے دروازے بند ہو گئے ہیں اپنے عمل کے نتیجے میں. متقین ہدایت کی سواری پر سوار ہے اور فلاح کی منزل کی طرف جا رہا ہے، وہ بھی اپنے اعمال اور افکار کی وجہ سے، عقائد کی وجہ سے. کفار بھی مہر لگ گیا ہے ان پر اپنے اعمال اور افکار کی وجہ سے، اور منافقین بھی اسی قسم کا، اپنے اعمال اور عقائد کی وجہ سے کیا ہے، ہدایت کے راستے بند ہو گئے ہیں. اب ان کی بات چل رہی تھی، اب قرآن مثال دیتا ہے، ان کو تشبیہ دیتا ہے. قرآن فرماتے ہیں مثلهم كمثل الذي استوقد نارا، ان کی مثال اس آدمی کی مثال ہے جس نے آگ روشن کی، آگ بڑھکائی. مثلا قدیم زمانے میں تو آگ روشن کرنے، لکڑیاں جمع کر کے اس کو آگ لگانا گرمی کے لیے یا روشنی کے لیے، یہ بہت معمول تھا. اسی لیے یہ مثال دیا، صحرا میں جو آگ روشن کرتا ہے. ان کی مثال اس آدمی کی مثال ہے جس نے آگ روشن کیا. فلما اضاءت ما حوله، جب اس آگ نے روشن کیا، نورانی کیا، ضوء روشنی کو کہتے ہیں، روشن کیا ما حوله اطراف کو. آگ جب انہوں نے آگ روشن کی تو اطراف روشن ہو گیا. ذهب الله بنورهم، جیسے ہی آگ کے ذریعے سارے اطراف روشن ہو گیا تو اچانک خدا ان کے نور کو ختم کرتا ہے، کسی آندھی کے ذریعے، بارش کے ذریعے ان کے نور کو ختم کرتا ہے، روشنی کو ختم کرتا ہے. وَتَرَكَهُمْ فِي ظُلُمَاتٍ لَا يُبْصِرُونَ، اور انہیں چھوڑ دیتا ہے ایسی تاریکی میں، ظلمات تاریکی، اندر تاریکی، یعنی بہت سخت تاریکی کے اندر ان کو چھوڑ دیتا ہے. لا يبصرون، اور اس تاریکی میں وہ कुछ नहीं देख सकते हैं। पहली रोशनी थी, फिर तारीकी में डाल दिया। इंसान मुसाफिर है इल्लाह, इंसान सफ़र करता है। नफ्स इंसानी है, वहाँ से सफ़र शुरू होता है और खुदा तक। इस सफ़र में ज़ाहिर है सवारी की ज़रूरत है, रहबर की ज़रूरत है, रहनुमाई की ज़रूरत है, सब कुछ है, सब कुछ तैयार है, लेकिन कुछ लोग इस सफ़र में पस्तियों की तरफ जाते हैं, खुदा के अजाब से इनकी मुलाकात हो जाती है, जहन्नम में खुदा से मुलाकात हो जाती है। जहन्नम मजहर गज़ब खुदा है। और कुछ लोग इस सफ़र में खुदा के रहमत से मुलाकात करते हैं। इंसान मुसाफिर है, मुसाफिर के लिए नूर की ज़रूरत। अब ये मुनाफिकीन के लिए इब्तिदा में तो नूर आता है, पैगंबर इस्लाम ने मदीने में तशरीफ़ लाकर इस्लाम के पैगाम पहुंचाया, नूर इस्लाम सब तक पहुंचा। फिर ये चूँकि मुनाफिक थे, चाहे इब्तिदा ही से मुनाफिक थे, चाहे बाद में मुनाफिक बन गए, तो तारीकी में चले गए, नूर इस्लाम से कोई फ़ायदा नहीं हुआ। अब इस तशबीह के एक नुक्ता बताते हैं कि ये जो आदमी सहरा में जब सफ़र कर रहा होता है, और खुसन आजकल आपके पास रोड है, नक्शा है वगैरह है, कदीम ज़माने में कुछ भी नहीं होता था, तो रोशनी वाहिद ज़रिया था। तो उस ज़माने में जब रोशनी एक दफ़ा मिल जाए और फिर रोशनी बंद हो जाए, मुसाफिरीन के लिए बहुत सख्त है, सख्त तकलीफ दह है। इब्तिदा में रोशनी हो और मुख्तसर रोशनी के बाद ये रोशनी चली जाए, तारीकी आ जाए, बहुत तकलीफ़ दह होता है। तो इसीलिए उन आदमियों के साथ तस्वीर दी जो थोड़ी सी रोशनी मिल गई, फिर उसके बाद तारीकी में छोड़ दिए गए। ये मुनाफिकीन की भी यही हालत। अब उसके बाद पैगंबर से, क़ुरान से कोई रोशनी लेने की सलाहियत उनके पास नहीं रही। औ कसय्यिब मिन अस्समा, या वो बारिश जो आसमान से आती है, फ़ीही ज़ुलुमातुन व रअदुन व बर्क। पहले वाले तशबीह में इल्मी मसला है, यानी मुसाफिर के लिए इल्म की ज़रूरत है, मारिफत की ज़रूरत है, रास्ता वाज़े होने की ज़रूरत है, नूर की ज़रूरत है, तो मुनाफिकीन को खुदा इस नेमत से महरूम करता है। इस आयत में मुनाफिकीन के अमली मुश्किलात बयान फरमाता है। औ कसय्यिबिन, या उस बारिश की मिसाल है, मुनाफिकीन की मिसाल उस बारिश की मिसाल है। मिन अस्समा, आसमान से ये बारिश गिरती है, फ़ीही ज़ुलुमात, उस बारिश में तारीकी ही तारीकी है। ज़ुलुमात ज़ुलमत का जमा है, तारीकियाँ यानी तारीकियों के तहें हैं, एक दूसरे के ऊपर है, एक तारीकी से निकलना चाहे दूसरे में फंस जाते। तारीकी की तहें हो तो क्या है, रोशनी की किसी किस्म के आसार नहीं हैं। तो फ़ीही ज़ुलुमात, उसमें तारीकियाँ हैं, व रअदुन, और रात है, बिजली की चमक, या रात क्या है, गरज, बिजली की गरज है, व बर्क, और चमक है। ऐसी बारिश जिसमें तारीकी ही तारीकी है, फिर कभी बिजली चमकती है, और क्या नाम है, बादल गरजते हैं। सहरा में आदमी इस तरह से कितना परेशान होता है। यजअलून असाबिअहुम फी आज़ानिहिम, वो अपनी उंगलियों को कानों में डालते हैं, अपनी कानों में उंगली डालते हैं ताकि ये आवाज़ उनको तकलीफ़ न दे। रअद बर्क के आवाज़ उनके लिए जानलेवा साबित न हो। मिन सवाइक, सायक़े की वजह से, ये बिजली की वजह से अपने आप को बचाने के लिए अंगुलियों को कानों में डालते हैं, हज़र अल मौत, मौत से बचने के लिए, मौत के खौफ से। वल्लाहु मुहीतुन बिल काफिरीन। अब ये कानों में उंगली डालकर अपने आप को रादो बर्क या बिजली से बचाने से मसला हल नहीं होता। खुदा मुहीत है, खुदा ने अहाता किया हुआ है तमाम काफिरीन पर। मुहीत, मुहीत आप जाते फर्ज कीजिए हाल है, इसके अंदरूनी हिस्से को अरबी में मसाहत कहते हैं। मसलन उस तरफ 10 मीटर हो, इस तरफ 20 मीटर हो, तो 10-20 में ज़र्ब देंगे कितना बनता है, 200। लेकिन अतराफ को देखेंगे 10 और ये 10, 20 ये 20, ये 20, 40, 60 हो जाएगा। तो अतराफ को मुहीत कहते हैं, अहाता किया हुआ है मुहीत। तो खुदा ने अहाता किया है काफिरीन पर। अब ये अतराफ तो अंदर से ताल्लुक नहीं है, लेकिन खुदा के अहाता ज़र्रे ज़र्रे पर अहाता है काफिरीन के वजूद के ज़र्रे ज़र्रे पर। खुदा क्या है, मुहीत है, खुदा आगाह है, खुदा मुसल्लत है, खुदा बाखबर है। जिसर रूह, जिस्म के ज़र्रे ज़र्रे से क्या है, रूह का ताल्लुक, आपकी जान का ताल्लुक क्या है, जिस्म के हर खलिये से उसका ताल्लुक, ये अहाता है। यानी रूह मुहीत है किस पर, पूरे जिस्म पर। इसी तरह से अल्लाह ताला कुल कायनात पर मुहीत है। रूह जिस्म नहीं है, लेकिन रूह जिस्म को इदारा करता है। अलबत्त रूह इंसानी की बात कर रहा है, ये जो रूह नबाती हो सकते जी, क्या नाम है आपके, नफ्स नबाती आपके जिस्म के साथ मिक्स हो, वन रूह मुहीत है। ये फ़लसफ़े वाले इस पर काफ़ी बहस करते हैं, रूह जिस्म पर मुहीत है, जिस्म को इदारा करता है, जिस्म उसके ज़ेर नज़र है, न जिस्म से जुदा है, न जिस्म के साथ मिक्स है। नफ्स रूह नबाती, रूह हैवानी तो मिक्स है, लेकिन रूह इंसानी इस तरह से है इंसान के जिस्म के साथ। तो अहाता है खुदा, मुहीत है। ये ना समझो खुदा के हाथ से आप निकल सकते हैं, कानों में उंगली डालने से बच गए, नहीं, खुदा मुहीत है, सब पर अहाता किया हुआ है। आपके ख्यालात को भी खुदा जानता है, ख्यालात भी खुदा के दस्ते कुदरत में है। आपके अपने ख्यालात आपके जहन की कुदरत में है ना, तो खुदा के कुदरत में बतरीक़ ओला है, क्योंकि खुदा के कुदरत में आप और आपके जहन सब है। यकादुल बर्क यख्तफ़ अबसारहुम। अब इन मुनाफिकीन के बदहाली, बदकिस्मती बता रहा है। मदीने में ये मुनाफिकीन है और पैगंबर और अस्हाब को धोखा देना चाहते हैं और कुफार के साथ अंदर मिले हुए हैं। अभी इतने मजबूत नहीं है, अगरचि रूहिया के लिहाज से, फ़िक्र के लिहाज से, जज्बात के लिहाज से बदतरीन है, लेकिन उनके कोई पुष्पनाई करने वाला नहीं है। मगर इनका आप जानते हैं, मस्जिद ज़रार बनाते वक्त वो आदमी गया था शाम, रूम के बादशाह के साथ, रूम के बादशाह के नुमाइंदे जो शाम में उसका था, उसके साथ मिल कर आया था ताकि मदीने में तफरका डाल सके, मुसलमानों के दरमियान जंग पैदा कर सके, जंग ईजाद कर सके। तो यानी इतने अमली लिहाज से मजबूत नहीं थे, इसीलिए बड़े परेशान थे। ईमान भी नहीं है, इसीलिए फ़िक्र भी साथ नहीं देती है और अमन व अमान का भी एहसास नहीं करते। यकादुल बर्क यख्तफ़ अबसारहुम, नज़दीक है कि उनकी आँखों को बर्क जो है बिजली उड़ा ले, यानी बिजली इस तरह से चमकती है उनके नज़दीक तक आती, गोया उनके आँख को निकाल कर ख़त्म कर दे। खतफ़ उठाना, मसलन जो आजकल जो किसी को अगवा करते हैं या हवाई जहाज़ को क्या है अगवा करते हैं, उसको क्या कहते हैं, खतफ़, हाईजैक को भी, या आम तौर पर किसी क्या नाम है शहर में, गाँव में, रास्ते से किसी को उठा लेते हैं, उसको खतफ़ कहते हैं। खतफ़ उठाना, उठा कर ले जाना। ये जो बर्क है, ये जो बिजली है, बारिश की जो बिजली है, इतना ताकतवर है गोया उनकी आंखें निकालने वाली है। कुल्लमा अवालहु मशूफी, ये लोग कितने बदकिस्मत है, जब बिजली चमकती है तो थोड़ा सा आगे बढ़ जाते हैं, और वह इदा अग़्वमा अलैहिम क़ामू, जब तारीकी आ जाती है, बिजली चली जाती है, कराची वाली बिजली नहीं, मतलब बारिश की बिजली जब चली जाती है तो क्या है, रुक जाते हैं, खड़े हो जाते हैं, दो कदम आगे बढ़ने की जुरात नहीं करते हैं, यानी ऐसे नफ्सियाती तौर पर मुसीबत से दो चार है। वलो शाह अल्लाह लज़हब बिसमअहिम व अबसारहिम, खुदा अगर चाहता तो उनकी कानों को भी ख़त्म कर सकता है, आँखों को भी ख़त्म कर सकता है। ज़हबा बिसमअहिम, ज़हबा के बाद बे आता है, बी, ये बे जब आता है मतलब ये कि फ़ैल लाजिम, ज़हबा लाजिम फ़ैल है, मुतअद्दी हो जाता है बे आने के बाद, यानी खुदा उनकी कानों को भी ख़त्म करता है, खुदा उनकी आँखों को भी ख़त्म करता है। इन्नल्लाह अला कुल्ल शैइन क़दीर, अल्लाह ताला हर चीज़ पर कुदरत रखता है, हर चीज़ पर कुदरत रखता है, इनकी नाकाम कोशिशों से खुदा के हाथ से निकल नहीं सकते। बस मुनाफिकीन के इल्मी मुश्किलात और मुनाफिकीन के अमली मुश्किलात बयान फरमाया कि दीन से दूर पैगंबर को धोखा देने की कोशिश का क्या नतीजा है। और ये ज़ाहिर है मुसलमान तो यही अकीदा है, यही ईमान है, पाकीज़ा रहबर की क्या है क़ियादत में चलने की वजह से बहुत कम तदाद के मुसलमानों के पास ये ताकत पैदा हुई। ये हज्जत खुदा है हम सब के ऊपर, अभी मुसलमानों की हालत को देखिए क्या हालत है। एक ज़माने में यहूदियों से हज़रत मूसा ने कहा जाओ बैतुल मक़दस फ़तह करेंगे, तो कहा इज़हब अंत व रब्बुका फ़क़ातिला इन्ना हाहुना क़ाइदून, आप और आपका परवरदिगार जाए जंग करें, शहर फतह हुआ तो हम आएंगे। लेकिन अभी मुसलमानों की यही हालत है। बहाल यही मसला है कि फ़िक्र और असल में मुसलमान का अकीदा, हम नहीं कहते काफिर है, लेकिन अकीदा वो रास्ते अकीदा है, वालिदैन की वजह से ये अकीदा पैदा हुआ है, उनके वजूद पर मुअस्सिर नहीं है। या अय्युह अन्नास उबुदू रब्बकुम, उसके बाद मुनाफिकीन की गुफ्तगू ख़त्म हो गई। खुदा फरमाता है ऐ लोगो, या अय्युह अन्नास ख़िताब किया, ऐ लोगो, क़ुरान में बाज़ वक़्त ख़िताब करता है सारी इंसानियत से, ऐ लोगो, बाज़ वक़्त ख़िताब करता है मोमिनीन से, या अय्युह अल मोमिनून, बाज़ वक़्त या इबादी अपने बंदों से ख़िताब करता है, बाज़ वक़्त गुनाहगारों से ख़िताब करता है, बाज़ वक़्त अंबिया से ख़िताब करता है, बाज़ वक़्त औलिया से ख़िताब करता है, ख़िताब मुख्तलिफ़ होता है। क़ुरान के अंदाज़ गुफ्तगू भी यही है कि मसलन आम किताबों की तरह नहीं है ग़ायबाना गुफ्तगू करे, किताब जब कोई लिखता है तो क्या होता है, ऐसी गुफ्तगू होती है कि लिखने वाला पढ़ने वाले की नस्बत में क्या है, अजनबियत नज़र आती है, कि ग़ायबाना गुफ्तगू होती है। लेकिन क़ुरान ख़िताब करता है, गुफ्तगू करता है, खुदा डायरेक्ट ख़िताब करता है पढ़ने वाले को, तो ये इसका असर बहुत बेहतर असर पड़ता है कि खुदा मुझसे बात कर रहा है, खुदा ख़िताब कर रहा है। इमाम शिशुम अलैहिस्सलाम, अल्लाहु सल्लि अला मुहम्मद व आले मुहम्मद, फरमाते हैं कि तमाम थकावटें, थकावट परेशानी सब दूर हो जाती है जब क़ुरान में खुदा के ख़िताब सुनते हैं। क़ुरान में खुदा का ख़िताब जब सुनते हैं तो क्या है, तमाम थकावटें दूर हो जाती है। ये समझ सकते हैं ना इस जुमले का माना, समझने का माना तर्जमा नहीं, यानी दरक करना। मसलन किसी से आपकी बड़ी मोहब्बत हो, बहुत बड़ी मोहब्बत हो, उसके आवाज़ सुनकर आपकी थकावटें दूर हो जाएंगी। आप बोर थे, थके हुए थे, परेशान थे, लेकिन उस आदमी के आने की आवाज़ सुनकर ही सारी थकावटें चली जाएंगी। लेकिन दूसरा आदमी जिसको बिल्कुल पसंद नहीं करते, उसके आवाज़ आई तो गोया क्या है, बला नाजिल हुआ। ये नफसियाती तौर पर इंसान पर बहुत ही असर होता है। तो खुदा से जब मोहब्बत हो तो या अय्युहन नास या अय्युहल मोमिनून के लफ्ज़ सुनते ही सारी थकावटें, सारी परेशानियां दूर हो जाती हैं। खुदा हमें बुला रहा है, हमसे कह रहा है, हमसे ख़िताब कर रहा है। देखो या नबी से नहीं कहते यार रसूल आप कह दें इनसे, डायरेक्ट ख़िताब कर रहा है, पढ़ने वाले को, तिलावत करने वालों को ख़िताब करता है। ये एक अहम चीज़ है क़ुरान के लोगों के दिलों को ज़िंदा करने के लिए। खुदा और बंदे के दरमियान कोई रुकावट नहीं है, कोई मानय नहीं, कोई हिजाब नहीं। अगर जो क़ुरान पैगंबर के ज़रिए ही नाजिल हुआ, लेकिन उसके बावजूद ख़िताब किया है डायरेक्ट इंसानों की तरफ, आपने खुदा ने ख़िताब किया है। और एक फ़ायदा यह है कि एहसास दिलाता है ज़िम्मेदारी का, ज़िम्मेदारी तुम्हारी है, तुम इस हर एक को खुदा ने ज़िम्मेदार बनाया है, और इज़्ज़त का बायस भी है। तुम इतने मुअज़्ज़ज़ हो, इतने अज़ीम हो कि खुदा ख़ुद तुम्हारे साथ बात कर रहा है, खुदा ख़ुद तुम्हारे साथ बात कर रहा है। इन अज़ीम शख्सियत किसी से गुफ्तगू करने का माना क्या, उसको इज़्ज़त दे रहा है ना, इज़्ज़त दे रहा है। चौथे मासूम फरमाते बाब तौबा में, इसी उसमें आप मफाती में भी देखें तौबा के इस बहस में, फरमाते खुदाया तूने तौबा की इजाज़त दी है, वरना मैं अपने अंदर यह सलाहियत नहीं पाता कि तुझको ख़िताब करूँ। तो तेरी अज़मत इतनी ज़्यादा है कि मेरी ज़बान में यह सलाहियत नहीं है कि तेरे साथ बात करूँ, लेकिन तूने ख़ुद दावत दी है, इसीलिए तेरे हुक्म के मुताबिक मैं अपनी हाजात लेकर, अपनी माजरत लेकर तेरे दरगाह में आया हूँ। या अय्युहन नास, ऐ लोगों, उबुदू रब्बकुम, इबादत करो, इबादत मकसद खिलकत, इबादत, इबादत यानि इताअत खुदा, तस्लीम दर मुकाबिल खुदा, सर तस्लीम खम करना खुदा के सामने, इताअत खुदा करना, किस में, अकायद में, अकायद में सारा अकायद इलाही हो, अखलाक में सारे अखलाक इलाही हो, आमाल में सारे आमाल इलाही हो, यानी अमल में भी बंदे खुदा हो, इताअत खुदा हो, अखलाक में भी बंदे खुदा हो, और अकायद में भी बंदे खुदा। ये तीन अहम नुकात है, इसके अलावा कुछ और नहीं होता है दीन में। ये तीन अहम चीज़ें, इनमें खुदा की इताअत करो, आप इंसान बनेंगे, मकसद तख्लीक़ तक पहुँच जाएंगे। तो इबादत यानी इताअत खुदा, इन तीन हवालों से। अलबत्त ये अर्ज़ करूँ, अखलाक भी, अखलाक का एक ताल्लुक इल्म से है, बातिनी सिफात से है, आपके अंदर अच्छी सिफात हो तो साहब अखलाक है, लेकिन ज़ाहिर होता है अमल के ज़रिए। ये बातिनी कमालात, बातिनी सिफात ज़ाहिर होता है अमल के ज़रिए। अखलाक में क्या होता है, एक सिफात रूहानी है, अमल में ज़ाहिर होता है। मसलन किसी के पास शुजात है, किसी के पास सखावत है, किसी के पास खिदमत खलक का जज्बा है, रहम है, शफ़क़त है, ये सारे के सारे अखलाकियात है, तो अंदर है लेकिन अमल के ज़रिए ज़ाहिर होता है। और यही अखलाक को जब मसलन में आप फ़र्ज़ कीजिए मेहमानदारी करना है, सखावत आपके पास है, आपके अंदर वो सखावत है, इसीलिए आप मेहमान लाते हैं, मेहमान लाने के बाद उसकी ख़ास इज़्ज़त करेंगे तो अदब भी होता है, अदब भी, अदब यानि अखलाक़ी अमाल को खूबसूरत अंदाज में अंजाम देना, انجام دینے کا انداز ہے. بات کرتے آپ محبت کے ساتھ, لیکن عجیب و غریب خصوصاً جوانوں میں, آپ تو ماشاءاللہ مذہبی ہے, اسلامی ہے, خلاصہ راہ ہے, کیا ہے, اہل بیت پر گامزن ہے, ورنہ جوانوں میں عام طور پر اچھی بات کرنے کی عادت ہی نہیں ہے. محبت بھی کرے گالی کے ساتھ محبت کا اظہار کریں گے, لیکن ادب کیا ہے, یہی کہ جو اخلاقی اعمال ہے وہ بھی خوبصورت شکل میں انجام دیں گے, حسن عملی بھی اس میں پیدا ہوتا ہے. تو اخلاق, اخلاق کی دوسری خصوصیت یہ کہ انسان کے عقل اخلاق کو سمجھ سکتی ہے. انسان کے پاس کہتے ہیں نا عقل عملی ہے, عقل نظری ہے. یہ فلاسفہ منطقیین کہتے ہیں کہ دو قسم کا عقل ہے, ایک عقل عمل نظری. نظری یعنی کیا؟ یعنی انسان چیزوں کو سمجھنا, یہ صحیح ہے یہ غلط ہے, یہ فرض کیجیے یہ صحیح غلط ہے کہ نہیں, مطلب یہ ہے کہ فرض کی دو دونے چار ہوتا ہے, یہ عقل نظری کام ہے. سائنسی ترقیاں, فلسفی ترقیاں, جتنی ترقیاں ہیں سب عقل عملی کے ذریعے, عقل نظری کے ذریعے انسان کشف کرتا ہے. حقائق عالم کا کشف کرنا عقل نظری کا کام ہے, عقل نظری کا حقائق کشف کرنا. ان تمام علوم دنیا میں جتنے علوم آپ حاصل کرتے ہیں, آئے دن نئے نئے مسائل کشف ہوتا ہے, سب کا تعلق عقل نظری, نظر سے نظری, اسی لیے کہتے ہیں نظر, عقل نظری, حکمت نظری, دونوں ایک نام ہے, دونوں کا مطلب ایک ہے. اور دوسرا عقل عملی, لیکن وہ عقل جو عمل سے مربوط ہے, یعنی آپ سوچو دو دونے چار, آپ ذہن میں رجوع کریں یہ عقل نظری ہے, میرا عقل نظری اتنے حد تک ہے, دو دونے چار سمجھنے کے حد تک, تو دو یہ عقل نظری ہے. عقل عملی کیا ہے؟ جھوٹ نہیں بولنا چاہیے, سچ بولنا چاہیے, ظلم نہیں کرنی چاہیے, عدل و انصاف کے ساتھ پیش آنا چاہیے, یہ عقل عملی. یعنی وہ عقل جو عمل کے بارے میں, عمل کو سمجھتی ہے, کون سا عمل کرنا ہے کون سا نہیں کرنا ہے. تو یہ دو قسم کا عقل خدا نے انسان کو دی ہے, اسی لیے ایک کو حکمت عملی فلسفہ میں کہتے ہیں, ایک کو حکمت نظری, دوسرے کو حکمت عملی. اور فلسفے کے تمام اقسام کرتے انہی دو عقلوں کے درمیان. تو عقل عملی وہی اخلاقیات سے, اخلاقیات کا تعلق عقل عملی سے ہے, اخلاقیات کا تعلق عقل عملی سے, عدل و انصاف ہونا چاہیے, ظلم نہیں ہونا چاہیے, بے وفائی نہیں ہونا چاہیے, خیانت نہیں ہونا چاہیے, احسان ہونا چاہیے, یہ عقل عملی ہے. اور اس عقل میں سارے بشر شریک ہے, عقل نظری میں بھی عقل عملی میں بھی. آپ دیکھتے ہیں عقل عملی میں آپ امازون کے جنگلوں میں جائیں گے, افریقہ کے جنگلوں میں جائیں گے بھی اخلاقی اقدار وہاں پر ہے, اخلاقی اقدار کو مانتے ہیں, ظلم کرنے کو سب برا سمجھتے ہیں, مہمان نوازی کو سب اچھا سمجھتے ہیں. تو یہ اخلاقیات یہ ہے کہ انسان, خدا نے انسان کو اس طرح سے خلق کیا ہے کہ وہ اچھا برا کو سمجھتا ہے. سل بعض وقت میں کہتا ہوں, مثلا ہمارے لوگ توز المسائل پڑھتے ہیں, فقہی کتابیں پڑھتے ہیں, اس میں حرام حلال وغیرہ کا خیال رکھتے ہیں, اخلاقیات کے ذکر وہاں نہیں ہے, اسی لیے سمجھتے کوئی اہم چیز نہیں ہے, جبکہ کیا ہے, ان میں تقلید کرنا ہے. اخلاقیات میں تقلید کی ضرورت ہی نہیں ہے, خدا خود نے وحی کی ہے آپ پر. فَأَلْحَمَهَا فُجُورَهَا وَتَقْوَا, خدا نے الہام کیا ہے کیا چیز ناجائز ہے کیا چیز جائز ہے, کیا چیز فجور ہے گناہ ہے, کیا چیز تقویٰ ہے, یہ خدا نے خود الہام کیا. آپ جانتے ہیں کیا نام ہے, تقلید کے مسئلے میں ضروریات دین میں تقلید کی ضرورت نہیں ہے, کیونکہ ضروریات نماز, نماز مغرب, نماز عشاء, نماز صبح, بہت سی چیزیں ضروریات دین ہیں, سارے مسلمانوں کے لیے کلیئر ہے, تو شک نہیں ہے اس میں کہ آپ اس میں تقلید کریں. تقلید وہاں کرنا ہے جہاں مسئلہ کلیئر نہ ہو. یہ ضروریات دین ہونے سے پتہ چلتا ہے, پیغمبر خدا ہی نے بیان کیا ہے, اسی لیے سارے مسلمان بالاتفاق اس کو مانتے ہیں. اسی طرح سے عقائد میں بھی کہتے ہیں, عقائد میں چونکہ ہمیں یقین چاہیے, اسی لیے تقلید نہیں کرنا. تقلید میں یقین نہیں ہوتا نا, تقلید آپ پر حجت ہے, حجت خدا یقیناً ہے, لیکن تقلید جب کرتے ہیں تو امکان ہے مجتہد نے غلطی کی ہو, یہ امکان ہے نا, لیکن مجتہد کی بات حجت ہونا یقینی ہے, خدا نے حجت قرار دیا ہے, لیکن مجتہد ممکن ہے کیا کرے, اشتباہ کرے. جیسا آپ جانتے ہیں مجتہد خود کا فتویٰ بھی بدل جاتا ہے ایک عرصے کے بعد. تو اسی لیے اصول دین میں چونکہ یقین چاہیے, تقلید صحیح نہیں ہے. اور اصول دین کے دلائل بھی اس حد تک ہے کہ سارے بشر خود اجتہاد کر کے اصول دین کو حاصل کر سکتے ہیں. ایک عام آدمی کی دلیل اور صدر المتعلہین کی دلیل, امام خمینی کی دلیل برابر تو نہیں ہے, واضح ہے. جب حضور جا رہے تھے, بوڑھی عورت سے گزر ہوا آپ کا اصحاب کے ساتھ, وہ داغا کات رہی تھی, تو آپ نے پوچھا خدا کے اوپر دلیل کیا ہے, تو اپنے ہاتھ روک دیا, تو وہ چرخ جو اس کے جس کو وہ گھما رہی تھی داغا کاٹنے کے لیے, وہ رک گیا. کہا کہ دیکھو یہ چرخ میرے گھمائے بغیر نہیں گھومتا ہے, بس یہ کائنات کس طرح سے گھوم رہا ہے گوئی خدا کے بغیر. تو آپ نے اصحاب سے فرمایا علیکم بدین العجائز, تم بوڑھے اور تم کے دین کو اپناؤ. مراد یہ ہے کہ دلیل لاؤ اپنے دین کے لیے, کیا ہونا چاہیے اپنے عقائد کے لیے دلیل ہونا چاہیے. لیکن اس بوڑھی عورت کی دلیل اور صدر المتعلین کی دلیل برابر تھوڑا ہے, وہ اعلیٰ اور ادنا کا مسئلہ ہے. لیکن یعنی عقائد میں یہ ہے کہ ہر آدمی دلیل لا سکتا ہے, توحید پر ہر آدمی دلیل لا سکتا ہے, اور نبوت پر ہر آدمی اپنے حد تک دلیل لا سکتا ہے, امامت پر ہر آدمی اپنے حد تک دلیل لا سکتا ہے. اسی لیے آپ جانتے ہیں ضروریات دین میں تقلید صحیح نہیں ہے, اور عقائد میں تقلید صحیح نہیں ہے, اور اخلاقیات میں میں نے عرض کی تقلید کی ضرورت نہیں ہے. کیوں؟ اس لیے کہ فالحمہا فجورہا وتقواہا, یہ کافی ہمارے منطق میں اصول میں بحث ہوتی ہے کہ اخلاقیات تمام بشر پوری تاریخ میں مشترک ہے, اخلاقی اصول میں, اخلاقی احکام میں, قوانین میں سارے بشر کا ایک ہی جیسا سوچ ہوتا تھا. تو اس لیے اخلاقیات ہے عملی, لیکن اس کی حسن و قبح کو انسان کی عقل سمجھ سکتی ہے کہ جھوٹ بولنا قبیح ہے اپنی شرط و شروط کے ساتھ. البتہ مثال ہے یہ, جھوٹ بولنا شرط و شروط کے ساتھ قبیح ہے, سچ بولنا شرط و شروط کے ساتھ حسن ہے. آپ کے سچ بول کے کسی کی جان چلی جائے تو یہ سچ بولنا تھوڑا حسن ہے, نیک ہے. جھوٹ بولنے سے کسی کی جان بچ جاتی ہے تو اس کا وہاں جھوٹ بولنا برا نہیں ہے, ابھی مثال کے حوالے سے. تو بہرحال یہ کہ اخلاقی میں کیا ہوتا ہے سمجھ میں آتا ہے, کون سا برا ہے کون سا اچھا ہے. فقہ میں آپ کے ممکن ہے سمجھ میں نہ آ جائے, حدیث میں بھی ہو قرآن میں بھی ہو ممکن آپ کی سمجھ میں, ترجمہ آپ کے سمجھ میں آئے گا, لیکن اصل اس کی قباحت کی وجہ سمجھ میں نہیں آئے گا, قباحت ہی سمجھ میں نہیں آئے گا. اسی لیے مجتہد فتویٰ دیتا ہے یہ چیز حرام ہے, ایک عرصے کے بعد اگر بدل گیا اس کا فتویٰ کہا یہ چیز حلال ہے, آپ کے لیے فرق نہیں پڑتا ہے, آپ کے لیے حجت شرعیہ ہے, لیکن اخلاقی مسائل کو آپ سمجھ سکتے ہیں. تو خلاصہ یہ تین چیز کیا ہے, آپ کے یعنی خدا عبادت میں یہی تین چیزوں میں خدا کی اطاعت کرنا ہے. الم احد الیکم یا بنی آدم اللہ تعبد الشیطان وان اعبدونی هذا صراط مستقیم, اے بنی آدم میں نے تم سے عہد نہیں لیا, ان اعبدونی اللہ تعبد الشیطان شیطان کی عبادت مت کرو, شیطان کی اطاعت مت کرو, وان اعبدونی میری اطاعت کرو, اور یہی سیدھا راستہ ہے. تو اطاعت عبادت, اطاعت خدا, عقائد, اخلاق, اعمال, ان تینوں میں یہ عبادت ہے. تو فرماتے ہیں اعبدوا ربکم, اپنے پالنے والے کی عبادت کرو, اطاعت کرو, رب پالنے والا. رب کا ایک معنی مالک بھی ہے, لیکن پالنے والا, مالک, تدبیر کرنے والا, لیکن ربوبیت سے ہے, تمہارے پالنے والا سب سے قریب ترین وہ ہے ترجمہ، سب سے واضح ترین ترجمہ کیا ہے؟ تمہارے پالنے والے کی عبادت کر، کیوں؟ وہ تمہارے پالنے والا ہے۔ آپ لمحہ بے لمحہ تبدیل ہوتے جا رہے ہیں، تو لمحہ بے لمحہ کیا ہے؟ پالنے والے کی طرف آپ محتاج ہیں، چاہے فکری لحاظ سے آپ کے پالنے والا ہو، دلائل کے ذریعے، عقل کے ذریعے، فطرت کے ذریعے، حالات کی وجہ سے، انبیاء کے ذریعے، ائمہ کے ذریعے، تمہارے پالنے والا، روحانی پالنے والا، انسانی لحاظ سے پالنے والا خدا ہے، اور اسی طرح سے جسمانی لحاظ سے پالنے والا خدا ہے۔ تو عبادت کرو اس رب کی جو تمہارے پالنے والا ہے، کیونکہ اس سے بڑھ کر کسی اور کی طرف تم محتاج نہیں ہو، تمہاری پوری سعادت اسی سے وابستہ ہے، تمہاری پوری سعادت اسی سے وابستہ ہے۔ یہ ایک اہم نقطہ، کیوں عبادت کرنی ہے؟ عبادت کرو کس کی؟ رب کی، کیونکہ وہ تمہارے پالنے والا ہے، تم ہر لمحہ، ہر وقت، ہر موقع، دنیا آخرت اس کی طرف کیا ہو؟ محتاج ہو۔ تمہاری ترقی جیسا کیا ہے؟ آپ اطاعت کرو استاد کی، کیوں اطاعت کرنا ہے؟ اس لیے کہ آپ علم اسی سے لیتے ہیں۔ اطاعت کرو اب کمپنی کے مالک کی، کیوں؟ آپ پیسہ اسی سے لیتے ہیں۔ اب یہ تو مثال اتنی اچھی مثال نہیں، لیکن سمجھنے کے لیے، یعنی آپ اپنی کمالات کی طرف جانے کے لیے رب کی اطاعت کرنا پڑے گا، کیونکہ آپ کے مادی ترقی، روحانی ترقی دونوں کا تعلق رب سے ہے۔ الذی خلقکم، تمہارے وہ رب جو تمہارا خالق ہے، جس نے تمہیں خلق کیا۔ ہمارے پاس توحید ربوبی ہے، اللہ کے علاوہ کوئی اور رب نہیں ہے۔ توحید خالقی ہے، اللہ کے علاوہ کوئی اور خالق نہیں ہے۔ یہ توحید ربوبی اور توحید خالقی دلیل ہے عبادت کے لیے۔ جب خدا کے علاوہ کوئی اور خالق نہیں ہے، خدا کے علاوہ کوئی اور رب نہیں ہے، تو اسی کی عبادت کرو۔ پس توحید عبادی، ہمارے پاس ایک توحید کیا ہے؟ توحید عبادی، جس توحید کے بنا پر ہمارے وہابی لوگ سارے مسلمانوں کا قتل عام کرتا ہے، کفار کا قتل عام نہیں کرتا ہے۔ توحید عبادی کی بنیاد کیا ہے؟ ربوبیت ہے، توحید ربوبی ہے۔ اور الذی خلقکم، اور اس کے علاوہ کیا ہے؟ تمہارا خالق بھی ہے، توحید در خالقیت ہے، یعنی تمہارا خالق بھی ہے، تمہارا رب بھی ہے، بس اسی کے کیا کرو؟ عبادت کرو۔ عبادت صرف سجدہ کرنا نہیں عرض کیا، کیا ہو عبادت؟ سر تسلیم خم کرنا، امرت ان اکون اول المسلمین، اور عقائد اور اخلاق اور اعمال سب میں خدا کی اطاعت کرنا، حکم خدا پر عمل کرنا۔ تو یہاں دیکھیے چار توحید آ گیا۔ توحید عبادی، صرف خدا کی عبادت کرنا ہے، اور اس کی بنیاد بھی کیا ہے؟ خدا ہمارا رب ہے، توحید ربوبی، اور خدا ہمارا خالق ہے۔ بس ہمارا جب خالق، ہم خدا کے مال ہے، تو اسی کی عبادت کرنی چاہیے۔ اور ربوبیت کیا ہے؟ خلق کرنے کے بعد ہمیں پالنے والا، خلق کرنے کے لحاظ سے خدا خالق ہے، خلق کے بعد جو ہماری ضرورتیں ہیں تا ابد، اس کا تعلق خدا کی ربوبیت سے ہے۔ جب خلق بھی خدا نے کیا اور رب بھی خدا ہے، تو اس وقت اسی کی عبادت ہونی چاہیے۔ والذین من قبلکم، تمہارا بھی خالق ہے، تم سے پہلے والے لوگوں کے بھی خالق۔ یا عرب کہتے تھے، جب ان سے کہا جاتا تھا بتوں کی کیوں پوجا کرتے ہو، کہتے ہمارا آبا و اجداد یہ کرتے تھے، ہم نے دیکھا آبا و اجداد بتوں کی پوجا کرتے ہیں، تو ہم نے بھی اسی راستے کو اپنایا۔ تو جواب دیتے کہ نہیں، تمہارا بھی خالق، تمہارے آبا و اجداد کا بھی خالق اللہ ہے، تو کیوں ان کی بات مانتے ہو؟ سب کا خالق خدا ہے۔ لعلکم تتقون، دیکھیے یہاں پر ایک اہم نقطہ بولتا ہے، بیان فرماتا اللہ تعالیٰ کہ یہ لعلکم، اگر ایسا کرو گے امید ہے کہ تم متقی بنو، یعنی کیا؟ عبادت کرو خدا کی، اس لیے کہ تمہارا رب ہے، تمہارا خالق ہے. اور تو کیوں یہ عبادت کرنا ہے؟ تاکہ تم متقی بنو. عبادت کا ہدف متقی بننا ہے. خلقت انسان کا ہدف عبادت ہے. ما خلقت الجن والانس الا ليعبدون. خلقت انسان کا ہدف عبادت ہے. عبادت کا ہدف لعلکم تتقون. اس آیت میں ہی فرماتے ہیں نا، تاکہ اگر تم عبادت خدا کرو گے تو تم متقی بنو گے، باتقوی بنو گے. باتقوی بن جائے تو کیا ہے؟ انسان کے تمام کمالات عملی ہو جاتا ہے، انسان مظہر صفات خدا ہو جاتا ہے. یعنی تقوی ہدف ہے سارے اس کے اعمال کا، سارے اس کے عبادت کا ہدف تقوی ہے. آپ روزے کے مسئلے میں کیا کہتا ہے؟ کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. تقوی ہدف ہے عبادت کا، روزہ کا ہدف ہے، نماز کا. تنہا عن الفحشاء وال ان الصلاۃ تنہا عن الفحشاء والمنکر. یعنی نماز کا ہدف کیا ہے؟ فحشاء و منکر سے بچنا ہے. یعنی عبادات کا ہدف تقوی ہے، مقصد تقوی ہے. تقوی یعنی وہ اصول اپنی زندگی میں نافذ کرنا جس سے انسان اپنے آپ کو پستی میں گرنے سے بچائے، اصولوں کا پابند ہونا، خدائی اصولوں کا پابند ہونا، یہ تقوی ہے. تو خلقت کا ہدف عبادت، عبادت کا ہدف تقوی. تقوی ہو تو کیا ہے؟ فتزودوا ان خیر الذات التقوی. تم توشے راہ اٹھاؤ، بہترین توشے راہ تقوی ہے. تقوی بھی آخری ہدف نہیں ہوا، ابھی آپ کو آگے جانا ہے. آگے جانا ہے، آگے جانے کے لیے جس توشے کی ضرورت ہے وہ کیا ہے؟ تقوی ہے. آپ دیکھتے ہیں کہ کیا نام ہے، ما خلقت الجن والانس الا لیعبدون میں کیا ہے؟ اس کے بعد کیا فرماتا ہے؟ واعبد ربك حتى یاتیک الیقین. عبادت کرو تاکہ تمہیں یقین حاصل ہو جائے. عبادت کا مقصد یقین ہے. یہاں پر عبادت کا مقصد تقوی ہے، کیونکہ تقوی جتنی زیادہ ہوگا اتنا انسان کے یقین میں اضافہ ہوتا جائے گا، معرفت میں اضافہ ہوتا جائے گا، معرفت میں اضافہ ہوتا جائے گا. جتنے تقوی بیشتر ہو، جتنے پاکیزہ ہو جائے، اس کی معرفت میں اضافہ ہو جائے گا. اور معرفت میں اضافہ ہونا، تقوی کا مقصد کیا ہے؟ انسان کو کامیاب بنانا ہے. آپ اسی سورہ بقرہ کے شروع میں کیا کہا؟ الذین یؤمنون بالغیب ویقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون اولئک علی ہدی من ربہم واولئک ہم المفلحون. یعنی باتقوا لوگوں کی صفات بیان کیا نا، باتقوا لوگوں کی یہ صفات ہے، الف لام میم ذلک الکتاب لا ریب فیہ ہدی للمتقین الذین یؤمنون بالغیب ویقیمون الصلاۃ. باتقوا لوگوں کی صفات بیان کرتے ہوئے فرمایا یہ تقوا کیا کرتا ہے؟ انسان کو فلاح تک پہنچتا ہے، کامیابی تک پہنچاتا ہے. فلاح و کامیابی کیا ہے؟ قرب خدا ہے. یہ تقوی انسان کو قرب خدا تک پہنچتا ہے، پہنچاتا ہے. تو خلاصہ یہ ہوا کہ عبادت کا مقصد، عبادت کی دلیل خدا کا رب ہونا، خالق ہونا، مالک ہونا، اور عبادت کا ہدف تقوی، اور تقوی کا ہدف فلاح، فلاح اور کامیابی یعنی قرب خدا حاصل کرنا، خوشنودی خدا حاصل کرنا، یہ ہدف ہے. چنانچہ اسی سورہ بقرہ کے شروع میں ہی فرمایا نا کہ اولئک علی ہدی من ربہم واولئک هم المفلحون. یہ لوگ ہدایت پر بھی ہوں گے، علم بھی ان کا اعلیٰ ہوگا، باتقوی لوگوں کا علم بھی اعلیٰ ہوگا، اور باتقوی لوگ کامیاب بھی ہے. خلاصہ انشاءاللہ ہمارا معاشرہ تقوی کے حوالے سے، ظاہر معرفت دینی کی ضرورت ہے ایک، پاکیزہ معاشرے کی ضرورت ہے دو، اور پاکیزہ معاشرہ پیدا کرنا مشکل ہو جائے تو پاکیزہ دوستوں کی ضرورت ہے، پاکیزہ گھرانے کی ضرورت ہے، یا کم از کم اس کوشش میں رہے تو انشاءاللہ یہ نعمت ہمیں حاصل ہوگی. انسان متوجہ ہو تو خدا خود مدد کرتا ہے. میرے خیال میں وقت آگے. وصلی اللہ علی محمد و آل محمد. گفتگو زیادہ پیچیدہ ہو گئی. ہاں جی، اقرب الیکم من حبل الورید، هو معکم اینما کنتم.
ایک زمنان آپ نے تذکرہ کیا تھا، لیکن شاید اس سے ایک ابہام پیدا ہو سکتا ہے کہ اجتہاد میں مجتہدین غلطی کر سکتے ہیں، لیکن وہ ہمارے اس اجتہاد کے باوجود وہ ہمارے لیے حجت ہے. اس کو تھوڑا سا واضح کرتے ہیں تو شاید
دیکھیں نا، ائمہ اطہار نے مجتہدین کی نشاندہی کی کہ کیا ہے، ان کے بات مانو. اما الحوادث الواقع، امام کے توقیع ہے نا، اور بھی بہت ہیں، فرجعوا فیها الى رواتی احادیث. خلاصہ مشہدین کی نشاندہی کی، کہا یہ ہماری طرف سے حجت ہے تمہارے اوپر، یعنی تم ان کی بات مانو. خود ائمہ کے زمانے میں بھی بہر مختلف شہروں میں آپ کے نمائندے ہوتے تھے، تو وہ معصوم تھوڑا ہوتے تھے، معصوم نہیں ہوتے تھے، اس لیے غلطی کا امکان ہے. لیکن امام کا حکم تھا کہ ان کے کیا کرے، اطاعت کرے، تو اطاعت کرنا واجب تھا. اطاعت نہ کرے تو جیسے امام ششم کی وہ رد علیہم کر رد علینا، ان کو رد کرنے والا ہمیں رد کرنے کی والے کی طرح ہے. ہاں جی، تو مجتہدین تو ظاہر ہے غیر معصوم ہے، تو غلطی کا امکان اپنی جگہ پر ہے، اس بنا پر کیا ہے. لیکن تو پھر چونکہ غلطی کے امکان ہے، ان کی کوئی بات نہ مانے تو یہ تو نہیں ہو سکتا ہے. اسی لیے بات ماننے کا حکم ہے کہ ان کی بات حجت ہے. اور لیکن کیا ہے، ان کی بات حجت ہے لیکن اشتباہ کر سکتے، اسی لیے حجت ہونا الگ مسئلہ ہے، اشتباہ الگ مسئلہ. پیغمبر ائمہ ہے جو اشتباہ سے بالا تر ہے. توحید خالق، توحید در خالقیت، وہ لے کیا ہے، کیا فرمایا، عبدوا ربکم الذی کیا ہے، خلقکم. توحید در خالقیت، خالق صرف خدا ہے. لیکن خلق کرنا ایک دفعہ عدم سے وجود میں لانا ہے، یہ صرف خدا لا سکتا ہے، کوئی اور نہیں کر سکتا ہے. یہ توحید در خالقیت سے مراد یہ ہے، عدم سے وجود میں لانے کی طاقت صلاحیت صرف خدا کے پاس ہے. حتیٰ آپ کے سائنس والے بھی کہتے ہیں نا، کوئی چیز وجود سے معدوم نہیں ہوتا، کوئی چیز معدوم موجود نہیں ہوتا ہے، جو کچھ ہے ابھی اسی طرح سے چل رہا ہے. اور عالم میں جو کچھ تبدیلیاں ہم لاتے ہیں، یہ سب یہ درخت ہم شکلوں کو تبدیل کرتے ہیں، ایک شکل دوسری شکل میں تبدیل ہو جاتا ہے. ہمارے سارے کوششوں کا نتیجہ یہی ہے، نہ معدوم موجود معدوم ہوتا ہے. تو اصل خالق خدا ہے، اس لیے یعنی عدم سے وجود میں لانے والا خالق خدا ہے. یہ فلسفہ والے کہتے ہیں کہ ایک فاعل ہستی بخش ما منہ الوجود عربی میں کہتے ہیں، ایک ایسا فاعل ہے جو وجود دینے والا ہے، وہ صرف اللہ ہے، باقی جو فاعل ہے وہ تیار کرنے والا، مقدمہ ہے، تمہید ہے، تمہید ہے، باقی جو کچھ ہے تمہید ہے، سسٹم، خدا نے ہر چیز کی کوئی خصوصیت دی ہے، ہم الہی خصوصیت سے استفادہ کر کے وہ کام کرتے ہیں، ہم عدم سے وجود میں نہیں لاتے بلکہ تیار کرتے، فرض کیجیے دانہ کاشت کرتے ہیں تو ظاہر ہے اس دانے میں خصوصیت یہی ہے کہ اس کو مناسب زمین میں کاشت کریں گے تو کیا ہونا ہے، سبز ہو، ہم یہی کرتے ہیں کہ ایک قسم کے فرض کیجیے ایک سیڑھی پر، آپ کو یہ تو مثال تھوڑا سا دور ہے، تب بھی سیڑھی، پہلے سیڑھی پر قدم رکھتے ہیں، پھر دوسرے پر رکھتے، پھر تیسرے پر رکھتے، یہ ایک دم دسویں پر نہیں رکھ سکتے ہیں، یعنی دوسرے سیڑھی تیسرے کے لیے تمہید ہے، تیسرا چوتھے کے لیے تمہید ہے، چوتھا پانچویں کے لیے تمہید ہے، لیکن یہ کچھ زیادہ دور مثال ہے، لیکن تمہید یعنی عدم سے وجود میں لانے والا نہیں ہے، یہ عدم سے وجود میں لانا صرف خدا ہے، ہم کیا کرتے ہیں ان میں جو صفت صلاحیتیں ہیں ان کو یا ان سے استفادہ، بھی یہی بلڈنگ، اب برف سے آپ اس بلڈنگ کے اینٹ بنائے تو ایک گھنٹے کے بعد پگھل جائے گا، لیکن اس کو سیمنٹ سے بنائے ہاں جی تو رہ جاتا ہے، تو خصوصیت کیا، سیمنٹ کی خصوصیت ہے جو خدا نے اس کو دی ہے، آپ نے صرف وہی اس خدا کی دی ہوئی صلاحیتوں سے، کوئی وجود نہیں دی ہے الگ،